नमस्कार, कार्यक्रम हरित संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म प्रेम कुमारी मगर
अनि म चेतन ओले। कार्यक्रम हरित संवाद प्रत्येक हप्ताको बुधबार बेलुकी 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz का साथै अनलाइन www.radioprakriti.com मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रो र रेडियो प्रकृतिको फेसबुक लाइभबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
रेडियो कार्यक्रम हरित संवादमा हामी दिगुवन व्यवस्थापनमा समुदायको योगदान, वन उद्यम एवं पारिवारिक खेतीमा वन क्षेत्रको उपयोगिता र वनसँग सम्बन्धित ऐन नियमको विश्लेषण र स्थलगत रिपोर्ट, छलफल, जनआवाज, अन्तर्वार्ता र सन्देशमूलक रेडियो जिङ्गल प्रसारण गर्ने गर्दछौ।
आदरणीय श्रोता, आज हामी कार्यक्रमको 9 श्रृङ्खलामा छौँ। आजको श्रृङ्खलामा हामी नेपालमा वन उद्यमको अभ्यास, सम्भावना र चुनौतीका विविध पक्षहरूको चर्चा गर्नेछौँ भने वन उद्यम सञ्चालनका लागि आवश्यक नीति र कानुनमा केन्द्रित रहेर सरकारवालाहरूको विचार समेटिएका सामग्री प्रसारण गर्नेछौँ।
कार्यक्रमको सुरुवात गरौँ नेपालमा वन उद्यमका लागि आवश्यक नीति र कानुनी व्यवस्थाका बारेमा तयार पारिएको विश्लेषणात्मक सामग्रीबाट।
नेपालको प्राकृतिक स्रोतहरू वन, जैविक विविधता र जलाधार क्षेत्र जनताको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएको क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापन मार्फत मुलुकको समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउन सकिन्छ। वन विकास र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका सामुदायिक वन उपभोक्ता समूह मार्फत वनको व्यवस्थापनका साथै वनमा आधारित उद्यम प्रवर्धन गर्न सकिन्छ। हाम्रो देशमा पाइने बहुमूल्य जडीबुटीहरू स्वदेशमै प्रशोधन तथा मूल्य अभिवृद्धिका चरणहरू पुरा गरी व्यावसायिक उत्पादन गर्न सकिन्छ। स्वदेशी उत्पादन बढाउने अभियान मार्फत आय आर्जन बढाउने र रोजगारी वृद्धि गर्न सकिन्छ। यो अभियानमा राज्य र सरकार बाधक नभएर साधक बनेर मार्गदर्शन गर्न आवश्यक छ। वन उद्यमलाई विकास गर्न लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रममा वनको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै वनजन्य उद्यमको विकास, बेरोजगारी समस्याको निकास भन्ने नारा अघि सारेको छ। वन पैदावारमा आधारित उद्यम विकास रणनीतिक योजना तयार गरी वन पैदावारको सहज आपूर्ति गर्न उद्यमीलाई सरल र सहुलियतपूर्ण कर्जा प्रवाहमा जोड दिने उल्लेख गरिएको छ। जडीबुटी प्रशोधन तथा भण्डारणसँग सम्बन्धित रुग्ण वन उद्यम पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नुका साथै वन पैदावारमा आधारित उद्यम विकास कार्यक्रम मार्फत दुना टपरी, सिकर्मी, अल्लो, तेजपात प्रशोधन लगायतका सिप विकासमा जोड दिने उल्लेख गरिएको छ। वन उद्यम सञ्चालन गरेर प्राप्त भएको लाभको समन्वयक वितरणमा पनि उपभोक्ता समूह संवेदनशील बन्नुपर्दछ। वर्गीय, लैङ्गिक तथा सामाजिक रूपमा समन्वयक बाँडफाँटबाट दिगो विकासमा टेवा पुर्याउन सकिन्छ।
वन उद्यम सम्बन्धी विषयवस्तुको प्रस्तुति पश्चात अब लागौं कुराकानीतर्फ। वन उद्यमले रोजगारी एवं आर्थिक उपार्जनमा कस्तो योगदान गरेको छ? वन उद्यममा देखिएका मुख्य चुनौतीहरू के हुन्? हामीले दाङको गढुवा गाउँपालिका 1 मा 2068 साल पुस 12 गते स्थापना भएको गोबरडिया काष्ठ तथा फर्निचर उद्योगका अध्यक्ष नवराज शर्मासँग कुराकानी गरेका छौँ।
अब यो समुदायमा आधारित अब वनसँग वन पैदावारसँगकोमा धेरै चुनौतीहरू छन्। यो अनसिनली जुन रकम जान्छ नि, अब यो अब घुसको रूपमा जाने, पिसीका रूपमा जाने पैसा समुदायमा आधारित उद्यममा धेरै गाह्रो हुन्छ सर। कारोबार गर्नै नपाएर समस्या भयो वन कार्यालयले वैधानिकता दिन नमान्ने कारणले। काठ चाहिँ सामुदायिक वन उपभोक्ता समूह नियमित कटान छपान भएर आउने काठहरू हामीले सहमेलमा छिरान गर्छौँ। पछि कुलपानी सामुदायिक वन उपभोक्ता समूहको चाहिँ त्यहाँ फर्निचर निर्माण गराएर उपभोक्तालाई मात्रै वितरण गर्ने गरेका छौँ। बाह्य बिक्री छैन, बाह्य बिक्री नहुँदासम्म आमदानी देखिने राम्रोसँग चल्ने हुँदो उद्योग। सामुदायिक वन उपभोक्ता महासङ्घको यो हरित रोजगार कार्यक्रम चाइनिज सरकारको एफिनेट कार्यक्रम अन्तर्गतको 4 लाख रुपियाँ सहयोग प्राप्त भएको थियो। पछि सामुदायिक वन उपभोक्ता समूहहरूले 70% सेयर र निजीले 30% र यसको कुल लागत हाम्रो चाहिँ 22-23 लाख जति छ। सामुदायिक उद्यमलाई डिभिजन वन कार्यालयले स्वीकृत गरेर एउटा उद्योगको रूपमा प्रवर्तन गर्न नखोजेर असहयोग गर्ने नीतिका कारणले यो अलिकति अप्ठ्यारो भइरहेको छ।
तपाईँले पहल त निकै गर्नुभयो होला नि उद्योग चाहिँ त?
पहल धेरै गर्यौँ सर, पहल धेरै गर्यौँ। डिएफओ पछि फरक फरक दृष्टिकोण राख्ने होइन, कोही सहयोगी आउँदा चिराङ सहमति दिने, असहयोगी आउँदा चिराङ सहमतिसम्म नदिने अवस्था, त्यो बेला फेको फन्डले धेरै डिल गरेर अहिलेसम्म फेको फन्डकै डिलमा टिकिरहेको छौँ। त्यो ग्रिन फन्ड ले पनि थुप्रो पहल गर्यो, घनश्याम पाण्डे सरले थुप्रो पहल गर्नुभयो उद्योग विभागमा गएर यसलाई धर्तै गर्नु पर्यो भनेर, त्योमा पनि उद्योग विभागले पनि मानेन। सुस्त सुस्त चलिरहेछ, सङ्घर्षकै रूपमै चिरिरहेछ। मिलहरू बन्यो भने उपभोक्ताले त्यसलाई उपयोग गर्छ, काठपत्राको पनि सही सदुपयोग हुने देखिन्छ।
वन नीति तथा ऐनमा वनमा आधारित उद्यमहरू सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था छ, तर देशभरका सामुदायिक वन समूहले हरित रोजगार सिर्जनाका लागि वन उद्यमहरू सञ्चालन गर्न सकिरहेका छैनन्। यस्तो अवस्थामा सामुदायिक वन उपभोक्ता महासङ्घले के गर्दैछ? यस क्षेत्रमा देखिएका बाधा अवरोधहरू के हुन्? हामीले वन महासङ्घका केन्द्रीय कोषाध्यक्ष शान्ता नेउपानेसँग कुराकानी गरेका छौँ।
सरकारले नीति त उल्लेख पनि गर्यो होइन, उल्लेख गरे पनि ठ्याक्कै अब फिल्डमा गएर कामै गर्दाखेरि चाहिँ त्यहाँ भएका अहिलेका जति पनि अब सब डिभिजनका प्रमुखहरू, डिभिजन कार्यालयका प्रमुखहरू, उनीहरूले चाहिँ ढुक्क भएर काम गर्ने वातावरण उनीहरू आफै चाहिँ त्यसमा कन्भिन्सै भएको छैनन् कि। समयले गर्न पनि खोजिरहेछ, पहिला भन्दा अलिकति अब पहिला सामुदायिक वनभित्र उद्यमहरू सञ्चालन गर्न पाइँदैन थियो नि त होइन, यसो बेसार खेती, अदुवा खेती अनि पर्यटनको लागि त्यस्तो केही गर्न पाइँदैन थियो, अहिले त गर्न पाइन्छ। त्यो गर्नको लागि पनि उनीहरू कागज लिएर फाइलहरू लिएर सारा उपभोक्ताहरू हिँड्छन्, तर उनीहरू चाहिँ ल गराउन त तपाईँहरू गर्नुहोस् भन्ने खालको त्यो उहाँहरू नै कर्मचारीलाई कन्भिन्स गराउन सरकारले त्यस्तो सक्दै सक्दैन कि। नीति त बनायो, पेपर हेरेर मात्रै पढेर मात्रै पनि हुँदो रहेछ, लेखेर मात्रै पनि हुँदो रहेछ कि सर।
सामुदायिक वन समूह चलाएका अथवा सामूहिक रूपमा चलेका उद्योगहरू छन्, उद्यमहरू छन्, तिनीहरू असफल भइसकेका छन्। व्यक्तिले चलाएको ठाउँमा राम्रो चलेको छ, राम्रो मुनाफा पनि आर्जन गरेको छ, तर जहाँ सामूहिक रूपमा समूहले सामुदायिक वनले गरेका त्यस्ता सञ्चालन गरेका उद्योगहरू चलाएका उद्योगहरू असफल भएका छन्,
उहाँहरूले गर्न वातावरण नै दिनु भएको छैन। असफल चाहिँ कहाँ भयो त? ल असफल यहाँ यहाँ भयो, 1, 2, 3, 4, 5 भनेर उहाँहरूले त भन्नु भएन होला। यहाँ यहाँ चाहिँ यो असफल भयो, यो असफल भन्ने चाहिँ पनि त छैन होला नि त। गर्न खोज हेटौडामा त्यत्रो चाहिँ सबमिल राख्नको लागि त्यत्रो होइन मिसिन उद्घाटन मुख्यमन्त्रीज्यू गरेर त्यत्रो गर्नुभयो, वन मन्त्री अरुण नेपाल हुँदाखेरि त्यहाँ गर्नुभयो होइन। अब त्यो कामै रोकिरहेछ, कहिले एउटाले रोक्ने कहिले अर्कोले रोक्ने गरिरहेछ, अनि गर्नै नदिएपछि असफल भयो भन्नु पाइन्छ त। गर्दा गर्दै बिचमा चाहिँ काहीँ कता बताको पुगेनन् होला, काहीँ काखै पुगेनन् होला, भूगोलको हिसाबले एकदम टाढाबाट ल्याउन सकिएन होला, अथवा त्यहाँ बेनिफिटमा केही विवाद भयो होला, त्यो त हुनसक्छ, नभएको कुरा हुन सक्दैन। तर तथ्यमा आधारित त बोल्नु पऱ्यो नि, यो त यो ठाउँमा यो बिग्रियो, यो ठाउँमा यो भयो भन्ने त छैन होला नि सर। सजिलो गरी नेपालीलाई समृद्धिको कुरा गर्ने, यहीँ युवाहरूलाई रोजगारी दिने, यहीँ घरमै बसेर चाहिँ रोजगारी पाउने त्यो काम गराउने हो भने साँच्चै भन्यो भने सामुदायिक वनको प्रमाणपत्र राखेर भित्र राखेर भए पनि त्यहाँ चाहिँ उद्यम व्यवसायहरू गर्न पाउनुपर्छ भन्ने माग हो हाम्रो।
कानुन व्यवहारमा कार्यान्वयन नभएर कागजमा मात्र सीमित रहँदा त्यसको प्रत्यक्ष मार समुदायमा परेको छ। सामूहिक रूपमा समुदायले गरेको उद्यम असफल भएको भन्दै राज्यका निकायहरू पछिल्लो समय पन्छिन खोज्दैछन्। वन र प्राकृतिक स्रोतहरूमा आधारित उद्यम सञ्चालनमा किन कानुनी अडचन देखिँदैछ? यस्ता कानुनी अप्ठ्याराहरू कसरी सुल्झाउन सकिन्छ भनेर हामीले वन मन्त्रालयका सहसचिव नवराज पुडासैनीसँग कुराकानी गरेका छौँ।
वन ऐन अन्तर्गत अथवा तपाईँको वन नियमावली अन्तर्गत अहिलेसम्म कुनै किसिमको बाधा व्यवधान देखिँदैन। हेर्नुहोस्, उद्योग प्रवर्धनकै लागि चाहिँ वन ऐन चाहिँ बाधा देखिँदैन। औद्योगिक प्रवर्धन बोर्डले एउटा के गरिदिएको छ भने वनजन्य उद्योग स्थापना गर्दाखेरि त्यस्ता उद्योगहरूलाई चाहिँ दूरी निर्धारण गरिदिएको छ। त्यो दूरी निर्धारणको कारणले तपाईँको केही समस्या सिर्जना भएका छन्, फर्निचर उद्योगहरू स्थापना खास गरी काठजन्य उद्योगलाई अप्ठ्यारो देखिएको छ। त्यो वन मन्त्रालयको निर्णय होइन, उद्योग मन्त्रालय अन्तर्गत रहेको बोर्डको निर्णय भएकोले त्यसको जिम्मेवारी वन मन्त्रालयले लिँदा लिँदैन, तर गाली चाहिँ वन मन्त्रालयले खाइरहेछ वनबाट दूरी। त्यो चाहिँ दूरी हटाउनु पर्यो भनेर अहिले चाहिँ प्रदेश सरकारका केही मन्त्रालयहरूले जस्तो बागमती प्रदेश सरकारले त्यो निर्णय कार्यान्वयनमा लिएर आएको छ, र अहिले त्यो दूरीको प्रावधान छैन। त्यसै गरी अहिले दूरीमा केही संशोधनहरू अलिअलि भएको छ, तथापि स्थापनालाई समस्या छैन। यो वन ऐनको व्यवधान होइन क्या, औद्योगिक व्यवसाय ऐनले के भन्छ भने त्यसले उद्योग दर्ता हुने कुरा दुईटा मात्रै कुरा गर्छ, कि एउटा साझेदारी फर्मको उद्योग दर्ता हुन्छ, कि प्राइभेट फर्मको उद्योग दर्ता हुन्छ। तर सामूहिक रूपमा उद्योग दर्ता हुने कानुनी व्यवस्था छैन। के हाम्रो सरकारले अध्ययन हेर्नुहुन्छ भने समुदायले चलाएका उद्योगहरू एउटा पनि इन्टरप्रेन्योरसिप उद्यमशीलता विकास भएको नाफामा गएको छैन, रेकर्डै छैन। यो कुरा दुखाउनु तपाईँ होइन, हामीले विगत सन् 2022 वर्ष जति भयो मैले पनि नजिकबाट हेरेको सामुदायिक वन समूहहरूको उद्यमहरू समुदायमा आधारित उद्यमहरू चाहिँ चलेको अवस्था छैन।
त्यसलाई चलाउन गर्नुपर्छ के अब त्यो तपाईँहरूले हेर्नुपर्छ।
अब यस्तो छ दुईटा कुरा छ, समुदायमा कस्तो छ भने बिजनेस डेभलपमेन्ट गर्ने कुरा, व्यवसायको कुरा र नाफामूलक कुरा चाहिँ समुदायले सञ्चालन गर्न सक्दो रहेछ भन्ने देखिएको छ कि अहिले धेरै अध्ययन अनुसन्धानहरूबाट।
कुलपानी सामुदायिक वनभुक्ता समूहले सञ्चालन गरेको एउटा श्रमिल छ, टाँचा लगाएको काठहरू वनबाट निकासी गरेर चिरान गरेर उपभोक्तालाई दिएर पनि 4-5 जनालाई रोजगारी दिएको, सहज ढङ्गले त्यहाँको उपभोक्ताले झ्याल ढोका फर्निचर बनाउन उनलाई सहज भएको र त्यो हिसाबले चलिराखेका पनि छ।
तपाईँको एउटा अथवा दुईटा उद्योगले चलाएको इक्जाम्पल हेरेर भएन, त्यो भित्र पनि हेर्नु न उद्योग दर्ता गर्ने प्रार्थना छैन।
कानुनको डोरीमा कानुनको नीति निर्माण तहमा ल्याउने, त्यसलाई कानुन ढङ्गले चाहिँ अगाडि बढाउने कुरा त तपाईँहरूको पनि भूमिका होला नि।
होइन, त्यो तपाईँले भनेको कुरा हो कि हाम्रो कुरा के हो भने अब औद्योगिक व्यवसाय ऐन चाहिँ वन मन्त्रालयको क्षेत्राधिकार होइन, हामीले उद्योग मन्त्रालयसँग छलफल गरेर, तर के छ भने तपाईँको औद्योगिक व्यवसाय ऐनको फोकल मिनिस्ट्री त उद्योग मन्त्रालय हो नि। यो विषय चाहिँ तपाईँको उद्योग मन्त्रालयसँग सम्बन्धित भएकोले उद्योगको दर्ता नियमनका प्रक्रिया उल्लेख गर्छ।
देश एउटा भयो, मन्त्रालय फरक फरक भए, कानुन आफ्नो तरिकाले मन्त्रालयहरूले बनाए।
हाम्रो औद्योगिक व्यवसाय ऐनले चाहिँ समुदायले सञ्चालन गरेका उद्योगहरूलाई चिन्दैन, र अर्को तपाईँको सहकारीमा पनि यो समस्या छ क्या।
वन मन्त्रालयले सहजीकरण गर्ने, समन्वय गरिदिनु पर्ने सहजताको लागि समुदायहरूलाई।
तपाईँले भन्ने कुरा ठिक हो, तर अब यहाँ दुईटा कुरा छ, प्राइभेट सेक्टरले तपाईँको उद्योगहरू चलाउने कुरा चाहिँ सकारात्मक देखियो, उनीहरूको नाफामा गएको देखियो, तर समुदायले चलाएका उद्योगहरू चाहिँ फेलियर छन् क्या। अब हामीले पहल गरेर पनि त्यो तपाईँको नतिजा राम्रो आउने खालको देखियो नि त, धेरै अनुदान दिएर गभर्मेन्टले टेक ओभर गरेर विभिन्न परियोजनाहरूले चलाएर चल्दै चलेका छैन नि त, अब त्यसलाई किन पहल गर्ने। ल भन्नु न, कम्युनिटीले चलाएका सफल देखिएनन् कि,
नचलेकोलाई बन्द गर्ने, चलेकोलाई परिवर्तन गर्नु पर्यो।
त्यो तपाईँको हेरौँ पनि हामीले गरेका छौँ कि, तर कस्तो छ भने अब तपाईँको उद्योग दर्ता गर्नलाई व्यक्तिको लालकुजा भएको जग्गा चाहिन्छ। हेर्नु, व्यक्तिको नाममा मात्रै उद्योग दर्ता हुने अहिलेको प्रावधान छ, यो चाहिँ संशोधन भयो भने, संशोधन गर्न सकियो भने समुदायहरूले उद्योग चलाउन सक्छन्।
तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो प्रकृति र फेकोफनको संयुक्त उत्पादन, संयुक्त राष्ट्रसङ्घले मनाउँदै गरेको पारिवारिक खेती दशकका सन्दर्भमा राष्ट्रसङ्घीय कृषि तथा खाद्य संगठनको सहयोगमा कोमडेव एसिया र अमारको एसिया प्रशान्त क्षेत्रीय कार्यालयको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हरित संवाद।
कार्यक्रम सुन्दै गर्दा तपाईँलाई जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। सल्लाह सुझावका लागि रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर उपमहानगरपालिका 5 सल्यान रोड दाङ, फोन नम्बर 082-521-847 र इमेल radioprakriti@gmail.com मार्फत सुझाव पठाउन सक्नुहुन्छ।
हवस् त, आजको कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र गोविन्द केसी र कार्यक्रम उत्पादनमा सहयोग पुर्याउने मित्र उपेन्द्र बस्नेतलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम हरित संवादको अर्को अङ्क आगामी बुधबार साँझ 6:30 बजे प्रसारण हुनेछ। त्यतिन्जेलसम्मका लागि म प्रेम कुमारी मगर
अनि म चेतन ओली पनि बिदा हुन्छौ।
नमस्कार, नमस्कार।